अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिक साथ प्रसारण भइरहेको प्रत्येक हप्ता सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम प्रस्तुता म पुष्प बराल। अर्जुनधारा खबरमा हामी अर्जुनधारा नगर क्षेत्रमा भइरहेका विकास निर्माणका काम, त्यहाँका जनप्रतिनिधि र सम्बन्धित निकायले गरिरहेको हालको गतिविधि, जनताको अपेक्षा र जनताको अपेक्षालाई कसरी सम्बोधन भइरहेको छ भन्ने विषयमा हामी विभिन्न तहका विभिन्न ओहदाका व्यक्तित्वहरूसँगको कुराकानी लिएर उपस्थित हुन गर्दछौँ। आज पनि हामी त्यसै विषयमा अर्जुनधारा खबर लिएर उपस्थित भएका छौँ। विशेष गरेर स्थानीय तह कार्यान्वयनमा आइसकेपछि स्थानीय पालिकाहरूमा विकास निर्माणका कामहरूले गति लिँदै गएको छ। विशिष्ट जनप्रतिनिधिहरूले पनि भौतिक पूर्वाधारतर्फ अलिक बढी जोड दिएको हो कि भन्ने भान हुन्छ। समाजमा हरेक गतिविधिलाई अगाडि बढाउनु, जनतालाई चेतना अभिवृद्धि गर्नु पनि विकासको प्रमुख सूचक मानिन्छ। तर यी कुराहरूमा चाहिँ अझै पनि जनप्रतिनिधिहरूले त्यति साह्रो तदारुकता देखाउन नसकेको हो कि भन्ने अहिले भान भइरहेको अवस्था छ। यसरी हेर्दा अब चाहिँ वास्तवमा विकास भनेको भौतिक पूर्वाधार मात्रै नभएर समाज रूपान्तरणका लागि चाहिँ चेतनामूलक अभियान पनि हुनसक्छ भन्ने विषय आज हामीले उठान गर्ने प्रयास गरेका छौँ। अर्जुनधारा नगरपालिकामा विशेष त धेरै भएको छैन नगरपालिका भएको, तर पनि पछिल्लो चरण धेरै गतिविधिहरू हुँदै अगाडि बढ्दै गएका छन्। विशेष गरेर स्वास्थ्य क्षेत्रमा अर्जुनधारा नगरपालिकामा ठुलै फड्को मारेको देख्न सकिन्छ। नगर अस्पतालले सिजरिङ सेवा समेत उपलब्ध गराइसकेको अवस्था छ भने अन्य थुप्रै स्वास्थ्य बिमा लगायतका कार्यक्रमहरू पनि अगाडि बढाएको छ। अहिले स्वास्थ्यमा राम्रो सुधार गरिरहेको अर्जुनधारा नगरपालिकामा अब पशु क्षेत्रमा पनि, पशुपालन क्षेत्रमा पनि चाहिँ पशु अस्पताल लगायतका अवधारणाहरू अगाडि सारिएका छन्, जसले केही हदसम्म पशुपालक कृषकहरूलाई सुविधा पुग्न सक्छ भन्ने अपेक्षा गर्न सकिन्छ। त्यस्तै कृषि क्षेत्रमा पनि केही समय अगाडिसम्म पकेट क्षेत्रको अवधारणा अगाडि सारिएका थिए। विभिन्न पकेट क्षेत्रहरू बनाएर कृषिमा रूपान्तरण गर्ने अर्जुनधारा नगरपालिकाको योजना थियो, त्यो अहिले पनि अगाडि बढिरहेको छ। यद्यपि अहिले विशेष गरेर भौतिक पूर्वाधारमा धेरै बाटाघाटाहरू पनि बन्ने क्रममा छन् र नदी नै नदीले घेरिएको अर्जुनधारा नगरपालिकामा पछिल्लो चरण चाहिँ बाढी पहिरो लगायतका डुबानका कटानका समस्याहरू पनि यथावत छन्। यी समस्याहरूलाई चिर्नुपर्ने चुनौती पनि अर्जुनधारामा रहेको छ र स्थानीय वासीहरूलाई स्वरोजगार बनाउने र उनीहरूलाई रोजगार प्रदान गर्ने लगायतका कुराहरू पनि अर्जुनधारा नगरपालिकामा अगाडि बढिरहेका छन्। यी रोजगारका कुराहरूलाई पनि हामीले बारम्बार उठाएका छौँ। धेरै रोजगारी प्राप्त गर्न सक्ने पर्यटक अथवा पर्यापर्यटनको अवस्था पनि छ। ती अवस्थाहरूलाई पनि अगाडि बढाउनु पर्ने अर्जुनधारा नगरपालिकामा चुनौती छ। यिनै विषय र प्रसङ्गहरूलाई हामीले समेट्दै अर्जुनधारा नगरपालिकामा युवाहरू के चाहन्छन्, स्थानीय पालिकाबाट युवाहरूको अपेक्षा के छ भन्ने विषय अहिले जल्दो बल्लो रहेको छ। विशेषतः अहिले युवाहरूले चाहिँ विभिन्न चाहिँ ग्रुपहरू बनाएर, विभिन्न समूहहरू बनाएर स्वतस्फूर्त समाज रूपान्तरणका लागि ठुला कामहरू गर्दै गएको अवस्था पनि छ। ती कामहरूको प्रशंसनीय चाहिँ योगदानको प्रशंसा पनि भइरहेको अवस्था छ। आज हामीले एकजना युवा अभियन्तालाई हाम्रो कार्यक्रमको अतिथि बनाएका छौँ। सामाजिक अभियन्ता कमल पोखरेल हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ र उहाँसँग हामी विशेषत स्थानीय पालिकाले स्थानीय युवाहरूका, स्थानीय समाज रूपान्तरण गर्नका लागि पालिकाले के गर्नुपर्थ्यो र अहिले के भइरहेको छ भन्ने विषयमा आज उहाँसँग कुराकानी गर्न चाहन्छु। कमल सर, यहाँलाई स्वागत छ।
हजुर, धन्यवाद सर।
विशेष त तपाईँहरू लामो समयदेखि समाज रूपान्तरणका लागि, जनजागरणका लागि तपाईँहरू लागि पर्नु भएको छ, होइन, स्वतस्फूर्त रूपमा लागिराख्नु भएको अवस्था छ। अहिले पालिकाले चाहिँ विशेष त भौतिक पूर्वाधारतर्फ ठुल्ठुला बाटोहरू निर्माण गर्ने, कलबोर्डहरू बनाउने, नाली बनाउने, यी विषयहरूमा अल्मलिरहेको जस्तो देखिन्छ। समाज रूपान्तरणका लागि पालिकाहरूले के गर्नु पर्थ्यो र तपाईँहरूसँग समन्वय कस्तो हुन्छ पालिकाको, बताइदिनुहोस् न
सर। अलिकति पृष्ठभूमि बताउनु पर्छ, योभन्दा पहिला चाहिँ अर्जुन धाराको स्पेसल्ली अब आफू पनि अर्जुन धाराकै भएर चाहिँ अर्जुन धाराको पृष्ठभूमि के छ। जस्तो चाहिँ हामीले अघिल्लो पाँच वर्ष पनि एकजना एउटा चाहिँ जनप्रतिनिधिहरूको एउटा कार्यकाल पाँच वर्ष हामीले भोगिसक्यौँ, हामीले पार गरिसक्यौँ, अर्को पनि हामीले आधी चाहिँ पार गरिसक्यौँ। भनेको यो साढे सात वर्ष स्थानीय तह चाहिँ पुनर्संरचना भएर चाहिँ स्थानीय तह चाहिँ आएको
साढे सात
वर्ष कार्यान्वयनमा आएको यो साढे सात वर्ष भइसक्यो। अब यसलाई ठ्याक्कै हामीले हेर्दाखेरि चाहिँ अर्जुन धाराको मुख्य नारा चाहिँ कृषि र पर्यटन भन्नुहुन्छ, उहाँहरूले चुनावी नारा पनि त्यही बनाउनुहुन्छ जसले पनि होइन, अनि यहाँको चाहिँ एक हिसाबले त्यो हो पनि कृषि र पर्यटन नै हो। अब कृषि र पर्यटन नै नगरको नारा भइसक्यो पछाडि विशेष गरी यहाँको युवाहरूलाई कृषि र पर्यटनसँग जोड्नुपर्ने हो, होइन त सर? हाम्रो सामान्य तरिकाबाट बुझाइ नै त्यही छ। अब त्यो चाहिँ छैन, त्यो युवाहरूलाई कृषि र पर्यटनसँग जोड्ने एउटा पुलको काम चाहिँ स्थानीय तहले गरेको छैन। र अर्को सँगसँगै के पनि छ भने अहिलेको मुख्य समस्या भनेको लागु औषध दुर्व्यसन हो। झापा जिल्लाको पन्ध्रवटा पालिकामा सबैभन्दा धेरै दुर्व्यसनी बस्ने ठाउँ अर्जुन धारा हो भनेर भन्छु म, जहाँ पनि मैले स्थानीय सरकारलाई पनि मैले सिडिओ साहबसँग मेरो कुरा हुँदा पनि मैले उहाँलाई अर्जुन धारामा सबैभन्दा धेरै दुर्व्यसनीहरू छन् भनेर भन्छु। अब यहाँको समाज चाहिँ अहिले दुर्व्यसनले छताछुल्ल भएको बिग्रिएको अवस्था छ। जस्तो पछिल्लो चाहिँ समय हेर्ने हो भने आपराधिक घटनाहरू अर्जुन धारामा सबैभन्दा धेरै भएको छन्। तपाईँहरूकै मिडियाबाट पनि यो समाचारहरू सम्प्रेषण भएको छन्,
दिनदाडे छुरा हानेर हत्या गर्ने लगायतका घटनाहरू,
अब सामूहिक बलात्कार पनि यही छ, पशुकरणी पनि यही भएको छ, होइन? अब चाहिँ बालिका नाबालिका बलात्कार पनि यही भएको छ। अब यो सबैको उपचार चाहिँ दुर्व्यसन हो। अब यो नगरले सबैभन्दा पहिला त यो दुर्व्यसनीलाई चाहिँ न्यूनीकरण गर्नु पर्यो, किनभने यहाँको एउटा ठुलो युवाहरूको एउटा ठुलो समूह चाहिँ दुर्व्यसनीमा फस्यो,
जो भविष्यको कर्णधार हुन् होइन,
भविष्यको कर्णधार।
एउटा युवा चाहिँ एउटा घरमा बिग्रियो अथवा कुलतमा फस्यो भने त्यो घरै चाहिँ समाप्त हुन्छ, परिवारै समाप्त हुन सक्छ,
घरबाट समाजलाई त्यसले हानि पुर्याउँछ, होइन? अनि यो चाहिँ अब सबैभन्दा पहिला चाहिँ हामीले गर्नुपर्ने कदम चाल्नुपर्ने चाहिँ त्यहाँ हो। तर यो दुर्व्यसन न्यूनीकरण सम्बन्धी नगरपालिकाले एउटा स्पष्ट धारणा बनाएर चाहिँ स्पष्ट यसलाई चाहिँ कार्यान्वयन गरेको अथवा यो सम्बन्धी कार्यक्रम गरेको चाहिँ त्यस्तो स्पेसल कामहरू कुनै पनि छैन।
अहिले त कमल सर जस्तै युवा जनप्रतिनिधि, मेयर पनि युवा हुनुहुन्छ, उपमेयर पनि युवै हुनुहुन्छ, अधिकांश वडाध्यक्षहरू पनि युवा हुनुहुन्छ, तपाईँहरूसँग किन यो मन अलिकति सहकार्य गर्न तपाईँहरूसँग तालमेल नमिलेको होला? उहाँहरूलाई पनि यो कुराको त अभाव खड्किएको होला, हुनसक्छ नि सर?
होइन, यो यस्तो छ सर, अब यो तपाईँले भन्नुभएको, यो सोध्नुभएको, यो अहिले राख्नुभएको कुरा एकदम जायज हो, यो सही कुरा हो। जस्तो हामीले सामाजिक संस्थाहरू सामाजिक कार्यहरू गरिरहेको मान्छे चाहिँ सँग नगरपालिकाले स्थानीय तहले चाहिँ सहकार्य गरेर गर्ने हो यस्ता कामहरू भने यो छिटोभन्दा छिटो समाधान न्यूनीकरण हुन्छ। तर यो यसको लागि पहल चाहिँ उहाँहरूले गर्नुपर्ने हो, जो निर्वाचित भएर जानुभएको छ आफ्नो वडामा सामाजिक सङ्घ संस्थाहरू कुन कुन छन्, सोसलका चाहिँ सामाजिक सङ्घ संस्थामा काम गर्ने सो चाहिँ मान्छेहरू को को छन् उहाँहरूलाई पनि थाहा छ, होइन? उहाँहरूसँग उहाँहरूले चाहिँ साक्षात्कार गर्नु पर्यो, एउटा प्लानिङ बनाउनु पर्यो, त्यो चाहिँ उहाँहरूले कहिले पनि गर्नुहुन्न। जस्तो मेरै वडामा चाहिँ मेरो अर्जुन धारामा 11 वडा छन्, वडाध्यक्षहरू नै अघि सरेर यो दुर्व्यसनी सम्बन्धी कार्यक्रम बनाएको उहाँहरूले गर्ने भनेको चाहिँ सर्टेन एउटा बजेट छुट्याउनुहुन्छ, गरिहाल्दाखेरि बजेट छुट्याएर चाहिँ मानिसहरू भेला गरेर एउटा चाहिँ कार्यक्रम गरेर त्यो बजेट सक्ने काम मात्रै हुन्छ। स्पेसल एउटा खाका तयार गरेर धेरैवटा उदाहरणहरू छन् कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर स्पेसलिस्टहरू हुनुहुन्छ, उहाँहरूलाई बोलाएर परामर्श गरेर त्यसलाई कार्यान्वयन गर्नेतिर उहाँहरू जानुभएको छैन। अब यो चाहिँ मुख्य समस्या अहिलेको यहाँ छ। अब अर्को एउटा कुरा के छ, यो चाहिँ तपाईँले अघि राख्नुभएको विषय मलाई पनि एकदम घट लागेको विषय चाहिँ के हो भने, नगरपालिकाले स्थानीय युवाहरूलाई समेट्न सकेको छैन यो 7.5 वर्षमा।
हजुर,
किन सकेको छैन भने, जस्तो कृषि र पर्यटन नगरको नारा छ, नारा एकातिर छ, कार्यक्रम चाहिँ अर्कोतिर छ। जस्तो यहाँनिर उत्पादनको हिसाबले अर्जुनधारा झापा जिल्लामै अगाडि आउँछ, यहाँनिर किसानहरूलाई आधुनिक खेती प्रणालीबाट युवाहरूलाई किसानमा प्रेरित गर्न, कृषक बनाउन तालिमहरूको व्यवस्था चाहिँ, उहाँहरूलाई सेवा सुविधाहरू र उत्पादनमा लाग्न प्रेरित गर्नको लागि एउटा स्पेसल कार्यक्रमहरू त्यस्तो नगरसँग कुनै पनि छैन।
जस्तै कमलजी, तपाईँलाई यहीँनिर सम्झाउँछु म, जस्तै सुपारीमा अर्जुनधारा देशमै उत्कृष्ट हो, उखुमा चाहिँ देशमै उत्कृष्ट उखु उत्पादन हुने क्षेत्र हो, सब्जीमा तरकारीमा पनि उत्कृष्ट हुने क्षेत्र लगायत विविध, जस्तै पशुपालनमा पनि धेरै सम्भावना भएको क्षेत्र हुँदा हुँदाहुँदै पनि अहिले सबैभन्दा धेरै विदेशी नै युवाहरू अर्जुनधारा लगायत झापाका धेरै युवाहरू चाहिँ विदेशी नै गर्दछन्। अब यिनीहरूलाई रोक्न चाहिँ कस्तो प्लान ल्याउन जरुरी छ, अथवा त्यहाँका युवाहरूको माग के हो?
जस्तो अहिले चाहिँ ठ्याक्कै यहाँको माहौल कस्तो छ भने, युथहरू, पढे लेखेका युवाहरू गाउँघरमा भेटिँदैनन्। अहिले प्रायः प्रायः सबैजना वैदेशिक रोजगारीको लागि विदेशै जाने क्रम यो रोकिएको छैन, यो झन् बढ्दो छ। चाहिँ अलिकति प्लस टू गरेका भाइ बहिनीहरू पनि अहिले यहाँ बस्न चाहँदैनन्, विदेशै जान्छन्। किनभने उनीहरूले यो देशको अर्थतन्त्रको अवस्था, देशको राजनीतिक अवस्था, यो देशमा पछिल्लो समय भइराखेका राजनीतिक उथलपुथल लगायतका यी विषयवस्तुले गर्दा ती भाइ बहिनीहरू जो उच्च शिक्षाको लागि भन्दै विदेशिने क्रम दिन प्रतिदिन बढ्या बढी छ, त्यो उहाँहरू लाई रोक्नको लागि त स्थानीय तह अथवा राज्य नै त्यसको लागि त गम्भीर हुनुपर्छ नै, होइन? अब यो चाहिँ स्थानीय तहले चाहिँ त्यस्ता सम्भावना बोकेका युवाहरूलाई यहीँनेरि सिप सिकाएर यहीँनेरि रोजगार बनाउने तर्फ पनि ध्यान चाहिँ जानुपर्छ। यो 7.5 वर्षमा अर्जुनधारामा मात्रै होइन, झापा जिल्लाको बाहिरको कुरा नगरौँ, झापा जिल्लामा काहीँ पनि त्यस्तो ठोस कार्यक्रम भएको त विदेश जान आँटेको युवाहरू यहीँ बसे अरे भन्ने खालको समाचारहरू काहीँ पनि छैनन्, त्यो घटनाहरू छैनन् त्यस्ता, होइन? अब हामी, हाम्रो यो औद्योगिक क्षेत्र होइन अर्जुनधारा भनेको, यो एउटा ग्रामीण भेग हो, यहाँनेरि को सम्भाव्यता भनेको अहिलेलाई कृषि नै हो, त्योभन्दा परतिर जान सकिँदैन। अब सामान्य रूपमा कोही कोही चाहिँ यहीँ बस्न चाहनेहरूले खेती किसान नगरेका पनि होइनन्, उनीहरूले चाहिँ आधुनिक प्रविधिबाट चाहिँ कृषिलाई नै कर्म बनाएर, कृषिलाई नै फ्युचर देखेर, तपाईँले अघि भने जस्तै पशुपालन, तरकारी खेतीहरू नगरेका पनि होइनन्, तर उनीहरूको ब्याकग्राउन्ड बुझ्दाखेरि पनि उनीहरूलाई चाहिँ कसैले प्रेरणा दिएर अथवा स्थानीय तहले नै यही चाहिँ हामी सेवा सुविधा दिएर उहाँहरू बसेको होइनन्, चाहिँ उनीहरू चाहिँ आफ्नै बलबुतोले, आफ्नै परिश्रमले बसेर यहाँ कृषि कर्म गरिराखेका छन्। र यो पछिल्लो 2 वर्षमा चाहिँ यो पनि एकदम घट्दो क्रममा छ, गाई फर्महरू धेरै बन्द भएका छन्, तरकारी खेती गर्ने किसानहरू अर्जुनधारामा चाहिँ पहिला 2 वर्ष अगाडि हामीले सबैतिर घुम्दाखेरि करिब करिब 2 दर्जन जति कृषि फर्महरू सञ्चालनमा थिए, अहिले ती कृषि फर्महरू आधी दर्जनमा झर्या छन्। यो चाहिँ तरकारी खेती गर्ने चाहिँ विभिन्न किसिमका बालीहरू लगाउने यी किसानहरू पनि अहिले चाहिँ
अब अहिले चाहिँ व्यावसायिक गर्नुपर्छ भन्दा यो जीवन धान्नका लागि परम्परागत खेती प्रणालीलाई अपनाइरहेको देख्न सकिन्छ। अहिले पनि कृषिलाई व्यावसायिकीकरण गर्न सकिएको अवस्था छैन, यसलाई चाहिँ
अनि यहाँको चाहिँ गर्नुपर्ने चाहिँ कृषिलाई व्यावसायिकीकरण र कृषिमा आत्मनिर्भरताको ग्यारेन्टी लगायतका कामहरू नै हुन् स्थानीय तहले गर्नुपर्ने अर्जुनधारामा।
अब अलिकति हजुर हजुर
तर त्यो चाहिँ भइ हुन सकिराखेको छैन अहिलेको अवस्थामा.
अब अलिकति प्रसङ्ग बदलौँ, तपाईँहरूले यो सामाजिक अभियन्ताको रूपमा पर्यापर्यटनलाई पनि अलिक विशेष महत्त्व दिएर पर्यटकीय क्षेत्रहरूमा कमसेकम चाहिँ सहरीकरण तीव्र छ, बिरतामोडको जनघनत्वको चाप बढी छ, बिरतामोडका मान्छेहरू व्यापारी व्यवसाय गर्ने अथवा त्यहाँका व्यापारीहरू यसो टहल्यौँ भने यसो अर्जुनधारातिर घुम्न जाने प्रशस्तै ठाउँहरू छन्, सम्भावनाहरू धेरै छन्, ती ठाउँहरूलाई व्यवस्थित गर्न मात्रै सके भने पनि त्यहाँ चाहिँ साना व्यवसायहरूले रोजगार पा हुन्थे, उनीहरूको जीवन धान्न सकिन्थ्यो. यसतर्फ पनि नगरले चाहिँ त्यस्तो लगानी गरेका छैन, प्रदेश र केन्द्रकै मुख मात्रै ताकिरहेको छ, स्पष्ट खाका अहिलेसम्म पनि देखिया छैन. जस्तै शहीद पार्कदेखि लिएर माटेमाथि झरनासम्मका कुराहरू हेरौँ न, एक एउटा घुम्न एक दिनको लागि मोटरसाइकल लिएरै घुम्नु भने पनि मजाले घुमि नसकिने यस्ता ठाउँहरू हुँदाहुँदै पनि किन नगरले ध्यान नदिएको होला? तपाईँहरूले कमसेकम छलफलहरू हुँदा यी विषयहरू उठाउनुहुन्न?
होइन होइन, जस्तो यस्तो छ, जस्तो तपाईँलाई म आज तपाईँले नै थाहा नभएका एउटा कुराहरू भनिदिन्छु, अर्जुनधाराकै बारेमा थाहा नभएका कुराहरू. जस्तो हाम्रो सालबाडी झिल छ नि सर, सालबाडी झिलमा चाहिँ साइबेरिया भन्ने देशबाट चराहरू दुई तिन महिनाको लागि यहाँ आएर बस्छन्, त्यो कुराहरू त्यो कुराहरू प्राय मानिसहरूलाई थाहा छैन. अर्को अर्को एउटा कुरा के छ भने, सातवटा वन हाम्रो नगरको माटोहरूमा छन्,
सामुदायिक वन,
सातवटा सामुदायिक वनहरू. अब यो सामुदायिक वनमा चाहिँ जडीबुटी अध्ययनको लागि त्यो अनुसन्धान केन्द्रहरू बनाउन एकदमै आवश्यक छ, किनभने यो वन भनेको चाहिँ सबैभन्दा ठुलो धन नै हाम्रो यो वन हो. यहाँको सामुदायिक वन सातवटा हुँदा हुँदै पनि ती वनहरूले चाहिँ पर्याप्त आफ्नो, जस्तो वन चाहिँ कस्तो भइरहेछ अहिले, वन पनि भने तपाईँको चाहिँ इलेक्सन गर्ने एउटा कार्य समिति ल्याउने, उहाँहरूले आफ्नो काम गर्ने, तर वनको महत्त्वको बारेमा उहाँहरूले बुझ्न सक्नु भएको छैन अहिले पनि. यो स्थानीय तहले चाहिँ यो वनबाट चाहिँ हुन सक्ने उपलब्धिहरू, वनलाई एउटा अनुसन्धान केन्द्र बनाएर चाहिँ वन सम्बन्धी अध्ययन गर्ने एउटा अध्ययन केन्द्र बनाउन जरुरी छ यी हाम्रा वनहरूलाई. यहाँनिर दुर्लभ जडीबुटीहरू पाइन्छन्, यो वनभित्र हाम्रा वनभित्र हाम्रा सम्पदाहरू के छन् भन्ने कुरो नै हामीलाई थाहा छैन, किनभने अहिलेसम्म अनुसन्धान नै हुन सकेको छैन. अर्को पर्यटनको कुरामा चाहिँ, जस्तो पूर्वको पर्यटक पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा मन्दिर हाम्रो अर्जुनधारामै छ, त्यसलाई एउटा पर्यटनको हब बनाउन सकिन्छ. त्यो मात्रै होइन, अहिले त प्रत्येक वडामा 11 वडामा चाहिँ सबै ठाउँमा पर्यटकीय स्थलहरू चाहिँ विकास भएको छन्. अब अर्जुनधारा एकमा साधुटार मन्दिरदेखि लिएर त्यहाँका वनहरू पनि छन्, दुईमा पनि त्यस्तै छ, तिनमा पनि त्यस्तै छन्. अब साबिकको खुन्दाबारी भयो, त्यो साबिकको अर्जुनधारातिर पनि त्यस्तै नै छन्, साबिकको शनिश्वरी गाविसतिर सालबाडी झिलहरू छन्. यिनीहरूलाई चाहिँ एउटा टुरिज्मको रूपमा विकास गर्नको लागि, पर्यटनलाई पर्यटक आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनको लागि यहाँ सम्भाव्यता कति हो कति छन्, तर त्यो सम्बन्धी पनि एउटा ठोस कार्यक्रम चाहिँ नगरले गर्न सकेको छैन यो 7.5-8 वर्षमा. अब हामीले चाहिँ हामीसँग के छ, हामीले त्यो चिन्नै नसकिकन हाम्रो हामीले दिनदिनै हामी बुढो हुँदैछौँ, हामीले यो ठाउँ अब बिर्सिँदैछौँ, हामी अरू अरू ठाउँतिर के छ अध्ययन अनुसन्धान गर्छौँ, तर हाम्रै ठाउँमा के छ त्यो हामीलाई नै थाहा छैन. अब तपाईँले जोड्नु भएको कुरो, जुन यो एउटा अहिले नगरले कार्यक्रम एकदमै राम्रो कार्यक्रम ल्याएको छ, सुपारीको एउटा कार्यक्रम छ, त्यो चाहिँ वैदेशिक सहयोगबाट चाहिँ आदरणीय मेयर बलदेव सिंह गोमदिङज्यूको चाहिँ पहलमा आएको यो सुपारीको कार्यक्रम राम्रो छ. यो अर्को एउटा चाइनिज स्कुटर को एउटा चाहिँ
कोरियन कम्पनीहरूले उद्योग स्थापनाको कुरा,
यो पनि एकदम सही छ. यसले धोरथेर चाहिँ पलायन हुन विदेश जानबाट युवाहरू रोक्छ, यहाँ एउटा रोजगारी सिर्जना गर्छ. तर त्योभन्दा पनि मुख्य कुरा चाहिँ हाम्रो जस्तो मेरो अलिकति अगाडि जापानबाट आउनुभएको कृषि विज्ञहरूसँग भेटघाट भएको थियो, मैले एक दिन उहाँहरूसँगै यहाँका बाली नालीको विषयमा जानकारी लिने अवसर पाएको थिएँ, म उहाँहरूसँगै घुमेको थिएँ. उहाँहरूले भन्नुहुन्थ्यो कि यो तपाईँहरूको माटो अहिले पनि अर्ग्यानिक छ भन्नुहुन्थ्यो क्या, अर्जुनधाराको यो माटोमा अहिले पनि सुन फल्छ भन्नुहुन्थ्यो उहाँहरूले. अब यो जस्तो अहिले यो विषादीले चाहिँ मान्छेको चाहिँ जीवन सकेको अथवा विषादीले चाहिँ यो आसक्त बनाएको बेलामा अरुणधाराको माटो चाहिँ अहिले पनि विषादीले सकेको छैन, अरुणधाराको माटो चाहिँ अहिले पनि उर्वर छ, यहाँ यो खेतीयोग्य जमिन हो भन्नुहुन्थ्यो उहाँहरूले, होइन? अब यो जस्तो विज्ञहरूले आएर चाहिँ सजेसन गरेको कुराहरू, सजेस्ट गरेका कुराहरू चाहिँ हामीले त्यसलाई कार्यान्वयन गर्न एकदमै जरुरी छ। अब हामीले जापानबाट चाहिँ कृषि विज्ञहरू वैज्ञानिकहरू आएर नै अनुसन्धान गरेर हुन्छ भनेको ठाउँमा त नगरले आँखा चिम्लेर लगानी गर्नुपर्छ, होइन? अब जस्तो यो यहाँको अहिलेको आवश्यकता पनि त्यही हो।
अब यो आन्तरिक आमदामी अथवा आन्तरिक आय स्रोतको कुराहरूले गर्दाखेरि अथवा बजेटकै कारणले गर्दाखेरि हामीले गर्न सकेनौँ, अब हामीले प्रदेश र केन्द्र सरकारकै मुख ताक्नुपर्ने अवस्था छ भन्ने उहाँहरूको कुरा छ। तर एक किसिमको उजाइ त आन्तरिक आय कति छ अथवा नगरको बजेट कति छ त्यसैलाई पनि सही तरिकाले कहाँ प्रयोग गर्ने भन्ने नै अहिले जनप्रतिनिधि अलमलमा परे जस्तो देखिन्छ नि, के भन्नुहुन्छ?
एकदम एकदम सही हो। जस्तो चाहिँ मैले अघिकै कुरा जोडेँ, जस्तो यहाँनिर उत्पादन प्रमुख बालीहरू चाहिँ धान, तोरी, मकै लगायतका यी बालीहरू छन्। यिनै बालीहरूलाई पनि सामान्य लगानीबाट नगरपालिकाले चाहिँ स्थानीय मानिसहरूको, नागरिकहरूको जीवनस्तर उकास्न सक्छ। जस्तो नगरपालिका यहाँनिर त अब बिचौलिया, हाम्रो ठाउँमा त बिचौलिया छन्, बिचौलियाले किसानहरूलाई किसानहरूको बालीको आएर मूल्य तोकिदिन्छन्, होइन? अनि त्यसलाई चाहिँ नगरपालिकाले अन्त्य गर्न सक्छ। जस्तो तपाईँलाई म भनिदिन्छु, जस्तो चारालीदेखि तल दुवागढी भन्ने ठाउँमा एउटा पूर्वाञ्चलकै सबैभन्दा ठुलो धान मिल छ, उहाँहरूलाई चाहिँ चामल उत्पादन गर्नुहुन्छ उहाँहरूले, उहाँहरूलाई चाहिँ यहाँको धानले नपुगेर इन्डियाबाट धानहरू मगाउनुहुन्छ। अब ठ्याक्कै यहाँ चाहिँ अवस्था के छ भने यहाँका बिचौलिया व्यापारीहरूले चाहिँ किसानको धान किन्ने स्टक गर्ने स्टक गरिसके पछाडि
बढी मूल्य लिएर बेच्ने,
बढी मूल्य ल्याएर फेरि त्यसलाई उहाँहरूले बेच्ने, यो यसलाई त किसानलाई त यहाँ काहीँ पनि फाइदा भएन। जस्तो मैले भन्न खोजेको कुरा चाहिँ स्थानीय तहले नै त्यस्ता ठुल्ठुला उद्योगहरूसँग गएर समन्वय गर्न सक्छ नि त, होइन? जस्तो यहाँबाट हामी कति मेट्रिक टन हाम्रो यहाँबाट धान उत्पादन हुन्छ, यो धानसँग चाहिँ उहाँ चाहिँ त्यो उद्योगमै गएर नगरले नै समन्वय गरिदियो भने त एक त बिचौलियाको अन्त्य भयो, किसानले सही मूल्य पनि पाए। अब यहाँ समस्या के छ भने
हरेक चिजमा, एउटा धानको मात्रै होइन, जस्तै तरकारीको कुराहरू पनि छ, कृषि बजारहरूलाई व्यवस्थित गर्नको कुराहरू, होइन? अब अहिले त तपाईँहरूको, तपाईँलाई एउटा सम्झाउँछु, जस्तै पशु पकेट क्षेत्रहरू, बाख्रा पकेट क्षेत्रहरूका कुराहरू पनि अगाडि बढेका थिए, तर मिल्क होलिडे भएर किसानको दुधै नबिकेको अथवा किसानहरूले बेचेको दुधको पनि महिनौ पछि मात्रै भुक्तानी प्राप्त गरेका यस्ता चाहिँ नियतहरू पनि किसानहरूले भोग्नु भएको छ क्या, त्यसको पनि अन्त्य गर्न चाहिँ नगरपालिकाले सक्थ्यो,
नगरपालिकाले चाहँदा नगरपालिकाले इच्छा शक्ति देखाउने हो भने, जस्तो हाम्रो नगरपालिकाको क्षमता अस्ति जुन एउटा घरमा पूजा लाग्दाखेरि दुई दुई सयजना मान्छेहरू एकै बाजी बिरामी हुनुभयो, सम्पूर्ण बिरामीहरूको उपचार नगरपालिकाले गर्यो भने पछाडि हामी हाम्रो नगरसँग क्षमता त छ नि त, हाम्रो नगरपालिकासँग त्यो क्षमता नभएको होइन, मात्रै इच्छा शक्तिको कुरा हो,
प्लानिङको कुरा पनि हुन सक्छ, होइन? कस्तो कसरी काम गर्ने पाँच वर्ष भन्ने प्लानै अहिलेसम्म कतिपय नगरपालिकाले बनाउन नसकेका कारण पनि पछि परेको देखिन्छ। अब कमल सर, अलिकति प्रसङ्ग बदलौँ न, जस्तै यी हामीले यी सबै कुराहरू गरिराख्दाखेरि हाम्रो शिक्षा नीति कस्तो छ, हामीले कस्तो पढाइ पढिरहेका छौँ, जस्तै कृषिको कुरा हामीले यति धेरै गऱ्यौँ तर त्यो कृषि कसरी गर्ने भन्ने पढाइ त हामीले यहाँ नगरमा काहीँ पनि पढ्न पाउँदैनौँ, हाम्रा नानीहरूले पढ्नै पाउँदैनन्, सिक्नै पाउँदैनन् भने भविष्यमा यी हामीले गरेका कुराहरू कसरी सार्थक हुन्छन्? यो शिक्षा नीतिमा पनि परिवर्तन ल्याउनु पर्छ कि पर्दैन? यसमा तपाईँहरूले दबाब दिनुहुन्छ कि हुन्न, तपाईँहरूले कुरा उठाउनुहुन्छ कि हुन्न, के छ अवस्था?
यो चाहिँ शिक्षा पनि हाम्रो देशको शिक्षाको नीति चाहिँ हाम्रो देश सापेक्ष छैन। जस्तो स्थानीय तहले आफ्नो आफ्नो पाठ्यक्रमहरू अहिले बनाउँदैछन्, हाम्रो अर्जुन धाराले पनि एउटा आफ्नो पाठ्यक्रम जारी गरिसकेका छ, होइन? जस्तो त्यो शिक्षामा चाहिँ तपाईँ हामीले पढेका कुराहरू हाम्रो जीवनमा कहाँ कति काम लाग्यो भन्ने कुराहरू हुन्। जस्तो म तपाईँलाई भनिदिन्छु, हामीले चाहिँ संस्कृत पनि पढेको हो, त्यो हामी सरकारी स्कुलबाट चाहिँ पढेको मान्छेहरूले कक्षा सातमा कक्षा छमा हामीले संस्कृत पढ्यौँ, पूर्व व्यावसायिक पढ्यौँ, हामीले मेरो सेरो फेरो पढ्यौँ। अब यी विषयहरू सकिसके पछाडि चाहिँ अब अहिले आएर ती कुराहरूको ठाउँमा बरु एउटा कृषिको किताब भइदिएको थियो भने मलाई काम लाग्थ्यो जस्तो हामीलाई लाग्छ अहिले, होइन? अब अहिलेका विद्यार्थीहरूलाई पनि अहिलेका नयाँ पुस्ताहरूले कृषि कर्महरू रुचाउँदैनन्, कृषि कर्महरू गर्नै चाहँदैनन्। उनीहरूलाई चाहिँ उत्प्रेरणा जगाउनको लागि भए पनि यो पाठ्यक्रम सुधारको एकदमै आवश्यक छ। स्थानीय तहले निर्माण गरेको पाठ्य पुस्तकमा पनि कृषिका विषयहरू, कृषिका समस्याहरू, चाहिँ कृषिका प्रकारहरू, यी कृषिलाई अलिकति फोकस गरेर यो पाठ्यक्रमहरू निर्माण गर्न पनि एकदमै आवश्यक छ।
अब कमलजी, अन्त्यमा तपाईँ एकजना अभियन्ता, तपाईँहरूले गरिरहेका अभियानका कुराहरू कसरी अगाडि बढिरहेका छन् र नगरबाट के अपेक्षा गर्नु भएको छ र के भइराखेको छ, अन्त्यमा भनिदिनुहोस् न।
चाहिँ अहिले चाहिँ तत्काल चाहिँ म रेड क्रस पनि सरेको सचिव छु। हामीले अहिले चाहिँ झापा जिल्लामा सबैभन्दा धेरै रक्तदान हुने ठाउँ अर्जुनधारालाई बनाउन सफल भएका छौँ। यसमा सबैजनाको सहयोग छ र यो रक्त उत्प्रेरणा सम्बन्धी कार्यक्रमहरू हामी बेला बखत गरि पनि राखेका छौँ र यो चाहिँ नगरपालिकालाई पनि हामीले गर्ने कामहरू, हाम्रा योजनाहरू स्पष्ट थाहा पनि छ। नगरले पनि हामीले गर्ने कामहरूमा आजसम्म सहयोग नै गरेका छ सर।
अबको अपेक्षा के?
अबको अपेक्षा भनेको चाहिँ अब मेरो आग्रह र यो सञ्चार माध्यमबाट स्थानीय तहहरूलाई, हाम्रो स्थानीय तहलाई, हाम्रो सरकारलाई मेरो आग्रह के हो भने पछिल्लो समय बढिरहेको लागु औषध दुर्व्यसन यो प्रमुख समस्याको रूपमा देखा परेको छ अर्जुनधारामा। अन्य पालिकाहरूमा पनि यस्तै नै छ। चाहिँ म अर्जुनधाराको नागरिक भएकोले लागु औषध दुर्व्यसन सम्बन्धी यो न्यूनीकरण सम्बन्धी सबैभन्दा पहिला कार्यक्रम गर्न र यसलाई न्यूनीकरण गर्न एकदमै आवश्यक छ। किनभने मान्छे स्वस्थ भयो भने मात्रै अरू सोच्न सक्छ सर। मान्छे नै स्वस्थ भएन, मान्छे नै दुर्व्यसनमा फसेको छ भने उसले अरू केही काम गर्नै सक्दैन। र चाहिँ नगर प्रमुख, उप प्रमुख, वडाध्यक्षज्यूहरूलाई पनि मेरो अनुरोध के छ भने आफ्नो पाएक पर्ने ठाउँमा, आफ्नो वडामा, आफ्नो नगरमा यो दुर्व्यसन न्यूनीकरण सम्बन्धी कार्यक्रमहरू गरेर दुर्व्यसनलाई निरुत्साहित गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु।
हवस् कमल सर, अत्यन्तै व्यस्तताको बावजुद समय प्रदान गर्नुभयो र समसामयिक विषयमा कुराकानीहरू भए, समय प्रदान गर्नुभएकोमा यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु।
यहाँलाई पनि धन्यवाद सर, मेरा चाहिँ दुई चार कुराहरू राख्ने अवसर दिनुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद
सर। हवस्, उहाँ हुनुहुन्थ्यो कमल पोखरेल, सामाजिक अभियन्ता, रेड क्रस झापाका अर्जुनधाराका सचिव समेत हुनुहुन्छ। हामीले आज युवाहरूको चाहना, अहिले विशेष गरेर दुर्व्यसनमा फसेका युवाहरूलाई कसरी जोगाउने भन्ने विषय जटिलताका साथ रहेको छ र यी विषयमा जनप्रतिनिधिहरूको ध्यान अवश्य जानेछ भन्ने हामीले अपेक्षा पनि गरेका छौँ र आजलाई अर्जुनधारा खबर यति नै। हामी अर्को हप्ता फरक विषयवस्तु लिएर, फरक व्यक्तित्वसँगको कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।